यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पाँच दिने भारत भ्रमण पूरा गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वदेश फिर्ता। सीमा सम्बन्धी समस्या संवेदनशील भएकोले वार्ता र संवादबाटै समाधान गर्नुपर्नेमा जोड़। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय विदेश मन्त्री एस जयशंकर बीच आज भेटवार्ता हुँदै। बाँदर लगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपायबारे सुझाव दिन सरकारद्वारा गठित कार्यदलको आग्रह। विदा समाप्त भएपछि सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र सम्पर्कमा आउन सामान्य प्रशासन मन्त्रालयको आह्वान। र युद्ध अन्त्यका लागि आम्ने सामने वार्ता गर्न युक्रेनका राष्ट्रपतिले गरेको प्रस्ताव रूसका राष्ट्रपतिद्वारा अस्वीकार।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सहज ढंगले समाधान गर्ने गरी अघि बढ़ने बताउनु भएको छ। पाँच दिने भारत भ्रमण पूरा गरी हिजो स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले सीमा सम्बन्धी समस्या संवेदनशील भएकाले वार्ता र संवादबाटै समाधान गरिने बताउनु भएको हो। भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भारत भ्रमणमा जानुभएका लामिछानेले त्यहाँ भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्ष नितिन नवीन, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर सहितका उच्च पदस्थ व्यक्तिसँग भेटघाट गर्नुभएको थियो। भेटमा सभापति लामिछानेले कनेक्टिभिटीदेखि धार्मिक पर्यटनसम्मका विषय उठान गरेको बताउनुभयो।
कनेक्टिभिटीका कुराहरूदेखि लिएर धार्मिक पर्यटनसम्मका कुराहरूमा हाम्रा प्राथमिकताहरू के हुन् र हामी हाम्रो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरिरहेका छौँ, हाम्रा सम्बन्धहरू कहाँ पुगुन् भन्ने हामीले चाहना राखिरहेका छौँ, त्यसको स्पष्ट खाका हामीले राखेका छौँ र त्यसैभित्र केन्द्रित रहेर बैठकहरू भएका छौँ। र हामीले एउटा के भने के ल्यायौँ के पायौँ भन्ने कुरा होइन, सँगै कहाँ पुग्यौँ भन्ने कुरा जरुरी हो। नेपालले आफ्नै क्षमताले आफ्नै क्यापासिटीले गर्ने कुराहरू कयौं छन् भने कयौं कुराहरू सहकार्य सद्भावका आधारमा हामीले अगाडि बढ्नुपर्ने कयौं विषयहरू रहन्छन्। त्यसको एउटा नयाँ सरकार बनिसकेपछि एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, लगानीका कुराहरूमा, सहकार्यका कुराहरूमा र हाम्रो वर्षौंदेखि रहेको एउटा सद्भावपूर्ण सम्बन्धका आधारमा हामीले राष्ट्रका रूपमा कुन लाभलाई लिन सक्छौ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ। राजनीतिक तवरमा भएको एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको निमन्त्रणामा भएका विषयहरू भएको हुनाले मैले भने जस्तै यो चरणमा हामी प्रवेश गरेका छौँ। त्यसै चरणबाट आफ्ना कुरा स्पष्ट राखिसकेपछि अस्पष्ट लुकी छिपी अपारदर्शी सम्बन्धहरू होइन, पारदर्शी स्पष्ट कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिँड्न सुरु गरिएको यात्रा भएको हुनाले यो एक हिसाबले रिसेट जस्तो पनि हो कयौं विषयको, यो रिसेट गर्ने काममा यो भ्रमणले मद्दत गर्छ भन्ने मैले आशा गरेँ।
सभापति लामिछानेले कूटनीतिको विषयलाई जिम्मेवार र संवेदनशील ढंगबाट बुझ्न पनि आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुग्नु भएको छ। हिजोदेखि 24 गतेसम्म भारतको औपचारिक भ्रमणका लागि उहाँ हिजो नयाँ दिल्ली पुग्नु भएको हो। उहाँलाई नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गर्नुभयो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले समकक्षी डाक्टर जयशंकरसँग आज औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले उदारताका साथ आगामी आर्थिक वर्षको बजेटमा उल्लेखनीय सुधार गरिएको बताउनु भएको छ। नेपाल उद्योग परिसंघको 23 वार्षिक साधारण सभालाई हिजो काठमाण्डुमा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको संरचनागत सुधारका लागि सरकारले प्रयास गरेको र त्यसमा साथ दिन उद्योगी व्यवसायी तथा सरकारवालालाई आग्रह गर्नुभयो। निवर्तमान गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। छानबिन समितिका संयोजक अच्युतम प्रसाद भण्डारीले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भएको हो। गत वैशाख 28 पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शुभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेको समिति गठन भएको थियो। छानबिन समितिले गुरूङसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो। विभिन्न व्यवसायीसँग अस्वाभाविक आर्थिक कारोबार गरेको लगायतका आरोप लागेपछि गुरूङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। त्यसपछि उहाँबारे छानबिन गर्न सरकारले समिति बनाएको हो। सरकारले वैदेशिक रोजगार व्यवसायी तथा सम्बन्धित निकायलाई श्रमिकहरूको नियमित अनुगमन गर्न निर्देशन दिएको छ। विदेशमा कार्यरत नेपाली श्रमिकले रोजगार सम्झौता अनुसार तलब सेवा सुविधा तथा सुरक्षित आवास नपाएको लगायतका गुनासो बढ़दै गएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले युवा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नियमित अनुगमन कार्यान्वयन गराउनका लागि निर्देशन दिएको हो। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले सरकारको ध्यान सुशासन कायम गरी विकास गर्ने हुनुपर्ने बताउनु भएको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको पनि उहाँले बताउनुभयो। निर्वाचन आयोगले हिजो काठमाडौँमा आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै कार्कीले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, संचारकर्मी लगायतको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले हरेक समस्याको समाधान कानूनले दिन्छ भन्ने भाष्य सिर्जना गर्नुपर्ने बताउनु भएको छ। नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा हिजो ललितपुरमा आयोजित दोस्रो कानून अधिकृत सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले न्याय सेवाभित्रको कानून समूह र कानून मन्त्रालय राज्य सत्ता सञ्चालनको मस्तिष्क भएकाले हरेक काम गर्दा कानूनले समस्या सिर्जना गर्छ भन्ने भाष्य बदलेर हरेक समस्याको समाधान कानूनले दिन्छ भन्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन आह्वान गर्दै हाजिर नभए कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। मन्त्रालयले हिजो एक सूचना जारी गरी अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अध्यावधिक गराउन आह्वान गरेको छ। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको 8 अधिवेशनको हिजो बसेको 8 बैठकबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो। यस्तै गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम पनि हिजो प्रदेश सभाबाट सर्वसम्मत पारित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति मौलिक पहिचान र गौरव भएको बताउनु भएको छ। यो कवि सिद्धिचरण श्रेष्ठको 115 जन्म जयन्तीको अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले साहित्य सृजना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरूक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम पनि भएको बताउनुभयो। उपराष्ट्रपति राम साहेब प्रसाद यादवले आयुर्वेद, योग तथा ध्यान जस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोडेर सुलभ, सहज र दीर्घकालीन स्वास्थ्य लाभ हासिल गर्न सकिने बताउनु भएको छ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय परिसरमा हिजो आयोजित आयुर्वेद, योग तथा ध्यान मार्फत स्वास्थ्य शीर्षकको अन्तर्राष्ट्रिय संगोष्ठीको उद्घाटन गर्दै उहाँले योग मार्फत जीवनशैली जन्य रोग रोकथाम र ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। स्वच्छ वातावरण स्वस्थ जीवनका लागि अपरिहार्य मानिन्छ, तर आफ्नै क्रियाकलापका कारण जैविक विविधतामा असर पर्दा मानिसहरू वातावरणीय समस्याको सामना गर्न बाध्य छन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
वरिपरिको परिवेशलाई वातावरण भनेर बुझिए पनि समग्रमा प्राकृतिक जैविक सामाजिक आर्थिक सांस्कृतिक र मानव निर्मित तत्वहरूको प्रणालीलाई वातावरण भनेर बुझ्ने गर्दछौं। सड़क पूर्वाधार, कृषि जमीनको विस्तार, अवैध काठ कटानी, वन डढेलो र वन स्रोतमा मानिसहरूको निर्भरताका कारण पछिल्लो समय वातावरणमा ह्रास आएको पाइन्छ। सवारी साधन निर्माण कार्य, उद्योग धन्दा विस्तार, जथाभावी फोहोर फाल्ने चलन र डढेलोका कारण वायु प्रदूषण बढ़ेको देखिन्छ भने उद्योगबाट निस्कने फोहोर तथा कृषि रसायन नदीमा मिसिँदा पानीको गुणस्तर घटेको प्रत्यक्ष अनुभूत गर्न सकिन्छ। वन विनाश र भौतिक पूर्वाधार निर्माणका कारण बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़दै गएको छ। त्यस्तै जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई हिमनदी पग्लनुदेखि अनियमित वर्षाको जोखिम पनि प्रत्यक्ष रूपमा देखिन थालेको छ। हुन त पर्यावरणमाथिको दोहन र त्यसले जीव र जनावरमा ल्याउने समस्या विश्वव्यापी नै हो। अहिले विश्वका धेरै शहरहरूले 50 डिग्री सेल्सियससम्मका तापक्रमको सामना गरिरहेका छन्। सन् 1990 दशक यता उच्च तापक्रमका कारण 23% मृत्युदर बढ़ेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपालमा पनि वातावरण प्रदूषणका कारण अनेक प्रकोपहरू देखिन थालेको वर्षौं पहिलेदेखि हो। सरकारले कानून बनाएरै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको भए पनि वातावरण विनाश हुने क्रम रोकिएको छैन। कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव नवराज बुढासैनी सरकार वातावरण संरक्षणमा निरन्तर लागि परेको बताउनुहुन्छ।
यो माटोमा भइरहेको प्रदूषण, क्षयकरण, ल्यान्ड डिग्रेडेसन न्युट्रालिटी रिपोर्टै बनाएर हामी काम गरेका छौँ। जलवायु परिवर्तनको सन्दर्भमा न्यूनीकरणका उपायहरूमा रेड प्लस कार्यक्रम, ऊर्जा क्षेत्रका कार्यक्रमहरू हामीले चलाएर उत्सर्जन घटाउने कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेका छौँ। वन संरक्षणका कुरा, वन व्यवस्थापनका कुरा, वैकल्पिक ऊर्जासँग जोडिएका अहिले कुकिङ स्टपका कुरा, हाइड्रो पावरका कुरा, क्लिन इनर्जीका कुरा हामीले गरिरहेछौँ।
मानिसका कारण विनाश भएको वातावरण जोगाउन पनि मानिसहरू नै अग्रसर हुनुपर्ने देखिन्छ। वातावरण अभियन्ता सिलसिला आचार्य पनि निजी क्षेत्रसँग सहकार्य गरेर सरकारलाई प्रत्येक कार्यक्रमलाई हरित अर्थतन्त्रसँग जोड्न सुझाव दिनुहुन्छ।
ग्रीन इकोनोमीको सेक्टरबाट हरित र वातावरण मैत्री बिजनेसहरू गरेर त्यसरी निजी क्षेत्रहरूले पनि अहिले धेरै कन्ट्रिब्युसन गरिरहेका छन्। त्यसमा जति राज्यको सहयोग हुन सक्थ्यो र यस्तै अझै छैन।
पृथ्वी सबै जीव जनावरको साझा घर हो। आफू बस्ने घरको संरक्षण गर्नु सबैको कर्तव्य पनि हो। प्राकृतिक स्रोतमाथिको दोहन कम गरे मात्रै संकटमा पर्दै गएको जैविक विविधतालाई जोगाउन सकिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सिन्हाले डिजिटल रूपान्तरण, साइबर सुरक्षा, मीडिया सुधार तथा संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा विभिन्न संयुक्त राष्ट्रसंघीय निकायसँग सहकार्य विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपालस्थित संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले हिजो मन्त्रालयमा संचार मन्त्री डाक्टर तिमिल सिन्हासँग गरेको भेटमा डिजिटल शासन, सेवा प्रवाहमा सुधार, साइबर अपराध नियन्त्रण, पत्रकार सुरक्षा तथा सूचना प्रविधिको उपयोग लगायतका विषयमा कुराकानी भएको थियो। सभामुख डोल प्रसाद अर्याल सहितको टोलीले कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामको प्रगतिका विषयमा जानकारी लिएको छ। सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कञ्चनपुरका विभिन्न क्षेत्रको अवलोकनका क्रममा दोधारा चाँदनी सुक्खा बन्दरगाहको प्रगतिका विषयमा जानकारी लिनुभएको हो। सरकारले बाँदर तथा अन्य वन्यजन्तुले बाली नालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न सर्वसाधारणबाट सुझाव संकलन शुरू गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले त्यस विषयमा 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन आह्वान गरेको छ। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता, प्रक्रियागत कमजोरी तथा वित्तीय अनुशासन उल्लंघन सम्बन्धी विषयमा अध्ययन एवं छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले विभिन्न निकायमा परेका उजुरी, महालेखा परीक्षकको कार्यालयमा प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई समेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि समिति गठन गरेको हो। इन्जिनियर डाक्टर आवास मास्केको संयोजकत्वमा गठित समितिमा उमेश रूपाकी, टीकाराम कार्की र नवीन कुमार मिश्र सदस्य हुनुहुन्छ। नेपालगंजमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान नवप्रवर्तन तथा विकास एकाईको आयोजनामा दुई दिने राष्ट्रिय सम्मेलन हुन लागेको हो। पछिल्लो समय ई रिक्सा चलाउने महिलाको संख्या बर्दियामा उल्लेख्य रूपमा बढ़दै गएको छ। आफ्नै मेहनतबाट राम्रो आमदानी हुन थालेपछि उनीहरूमा आत्मविश्वास समेत बढ़ेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
पछिल्लो वर्षहरूमा शहरदेखि गाउँ बस्तीसम्म ई रिक्साको प्रयोग तीव्र रूपमा बढ़ेको छ। सस्तो भाड़ा, साँगुरो गल्ली तथा कच्ची सड़कमा समेत सहज रूपमा सञ्चालन गर्न सकिने भएकोले छोटो दूरीका यात्रुका लागि ई रिक्सा भरपर्दो यातायातको साधन बन्दै गएको छ। यही अवसरलाई प्रयोग गर्दै बर्दियाका महिलाहरू पनि अहिले यातायात क्षेत्रमा सक्रिय हुन थालेका छन्। ई रिक्सा चालक इन्दु थारू:
दुईजना कमाएपछि सजिलो हुन्छ, पुरुषले बाहिर अनि महिलाहरू त्यतिकै बेरोजगार बस्नुभन्दा अटो चलाएर केही।
गुलरिया, राजापुर र गिरुवा क्षेत्रका विभिन्न स्थानमा यात्रु पुर्याउँदै आएका महिला चालकहरू दैनिक आमदानीले परिवारको खर्च धान्न सहयोग पुगेको बताउँछन्। घरमा खाली बस्नुभन्दा केही आमदानी गर्ने उद्देश्यले आफूहरू यो पेसामा लागेको उनीहरूको भनाइ छ। ई रिक्सा चालक निमा ओली र बेलमती थारू:
दिनमा मैले 1500 कमाइहाल्छु भनेपछि त्यही राम्रो लाग्यो। मलाई बाख्रा पाल्दा पनि अब वर्षमा ती हो, काम गरे दुःख पीडा त्यस्तै हुन्छ, त्यो भन्दा बरु यही राम्रो लाग्यो।
पहिला त एकदम अप्ठ्यारो लाग्छ, अहिले चाहिँ ठिकै लाग्छ मलाई। गाउँघरमा केही आफत पर्यो भने बोलाउँछन्, उहाँहरूलाई मेडिकल ल्याउँछन्।
जिल्लामा हाल 20 भन्दा बढी महिला ई रिक्सा चालक सक्रिय रहेको अनुमान गरिएको छ। महिला चालकहरू पुरूष भन्दा बढी जिम्मेवार र ट्राफिक नियम प्रति सचेत देखिएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सन्दीप बेलवासे:
महिला र पुरुषको सुरक्षाको दृष्टिले हेर्दाखेरि अझै बढी महिलाहरू संयमित भएर चलाएको देखिन्छ।
महिलाहरू यातायात क्षेत्रमा सक्रिय बन्दै गएसँगै बर्दियामा महिला सशक्तिकरणको नयाँ उदाहरण स्थापित हुन थालेको छ। ई रिक्सा उनीहरूका लागि केवल आमदानीको स्रोत मात्र बनेको छैन, आत्मनिर्भर जीवनको आधार पनि बनेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
अब अन्तर्राष्ट्रिय समाचार। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग तत्काल भेटवार्ता गर्ने कुनै आधार नदेखिएको बताउनु भएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुला पत्र पठाएको एक दिनपछि सेन्ट पिटर्सबर्गमा आयोजित समारोहमा पुटिनले अहिले आम्ने सामने वार्ताको कुनै औचित्य नरहेको प्रतिक्रिया दिनुभएको हो। पुटिनले शान्ति वार्ताबाट ठोस सहमति बनेपछि मात्र नेता स्तरको भेट सम्भव हुने उल्लेख गर्दै युद्ध विरामभन्दा पहिले दीर्घकालीन समाधान आवश्यक रहेको बताउनुभयो। जेलेन्स्कीले भने पुटिनको प्रतिक्रियाले रूसले फेरि पनि युद्धकै बाटो रोजेको देखाएको बताउनु भएको छ। उहाँले पुटिन युद्ध अन्त्य गर्न इच्छुक नभएको दावी गर्दै विश्व समुदाय उहाँको जवाफबाट निराश भएको टिप्पणी गर्नुभएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर भएको बताउनु भएको छ। शुक्रबार विश्व वातावरण दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रद्वारा आयोजित नेपालमा ग्रीन हाइड्रोजन विकासमा भएका पहलहरूको राष्ट्रिय समीक्षा कार्यशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जल विद्युत तथा अन्य नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना भएकोले नेपाल ग्रीन हाइड्रोजन उत्पादनका लागि अत्यन्त सम्भावनायुक्त मुलुक रहेको बताउनुभयो। उहाँले विश्वभर यसले ऊर्जा सुरक्षा सुदृढ गर्न, औद्योगिक प्रतिस्पर्धात्मक क्षमता बढ़ाउन तथा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न महत्वपूर्ण योगदान दिने धारणा समेत राख्नुभयो। मन्त्री श्रेष्ठले स्वच्छ ऊर्जाको उपयोग मार्फत ग्रीन हाइड्रोजन उत्पादन गरी औद्योगिक विकास, ऊर्जा विविधीकरण तथा निर्यातको नयाँ सम्भावना सिर्जना गर्न तथा ऊर्जा आत्मनिर्भरता र हरित औद्योगिकीकरणलाई समेत गति दिन सकिने उल्लेख गर्नुभयो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव चिरञ्जीवी चटोतले आगामी आर्थिक वर्षको बजेटमा हेटौँडामा 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाका रूपमा अघि बढ़ाउने व्यवस्था बजेटले गरेको जानकारी दिनुभयो। कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले ग्रीन हाइड्रोजन नीति 2080 को कार्यान्वयन, सम्भावित परियोजना पहिचान तथा लगानी प्राथमिकता निर्धारण सम्बन्धी अध्ययन समेत गरिरहेको जानकारी दिनुभयो। ताप्लेजुङमा बन्ने 166 मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनको टुङ्गो लागेको छ। ग्लोबल आईएमई ब्याङ्क लिमिटेडको अगुवाईमा 166 मेगावट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। आयोजनाको प्रवर्धक कम्पनी क्रिस्टल पावर डेभलपमेन्ट कम्पनी प्राली र सहभागी ब्याङ्कहरू बीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। सम्झौतामा ग्लोबल आईएमई ब्याङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत दीप चन्द्र रेग्मी र क्रिस्टल पावर डेभलपमेन्ट प्रालीका कार्यकारी प्रमुख कृष्ण प्रसाद आचार्य लगायत सह अगुवाई तथा सहभागी ब्याङ्कका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ। कुल 25 अर्ब रूपियाँ अनुमानित लागत रहेको उक्त आयोजनामा ग्लोबल आईएमई ब्याङ्कको अगुवाईमा बनेको कन्सोर्टियमले करिब 19 अर्ब रूपियाँ लगानी गर्नेछ। ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका स्थित तमोर नदीमा निर्माण हुने 166 मेगावट क्षमताको जलविद्युत आयोजनाको अनुमानित लागत 25 अर्ब रूपियाँ रहेको छ। आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि नेपाल राष्ट्र ब्याङ्कले सुझाव माग गरेको छ। नेपाल राष्ट्र ब्याङ्कले इच्छुक आम सर्वसाधारण तथा संघ संस्थाले असार 5 गते भित्र इमेल मार्फत सुझाव दिन सक्ने व्यवस्था गरेको जनाएको छ। सुझाव दिनका लागि नेपाल राष्ट्र ब्याङ्कले मनिटरी पोलिसी nrb.org.np बाट मौद्रिक नीतिका लागि सुझाव दिन सकिने भनेको छ। साउन 15 गते भित्र राष्ट्र ब्याङ्कले आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी अघि बढ़ाएको हो। नेपाली शेयर बजारमा शुक्रबार कारोबार मापक नेप्से परिसूचक 2 अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 11.37 अंकले घटेर 2755.41 सीमित भएको छ। यस दिन कुल 351 कम्पनीहरूका 1,27,32,868 किता शेयरहरू 5,62,56,12,000 मूल्यमा किनबेच भएका छन्।
एसियन गेम्स पुरुष क्रिकेट छनौट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपालले ओमनसँग खेल्ने भएको छ। शुक्रबार भएको खेलमा हङकङसँगको फराकिलो हार बिहोर्दै समूह बीको उपविजेता बनेको ओमनले आइतबार हुने पहिलो सेमी फाइनलमा नेपालको सामना गर्नेछ। ओमन र नेपाल बीचको सेमी फाइनल खेल आइतबार बिहान 7:15 शुरू हुनेछ। नेपाल आफ्नो समूहमा अपराजित रहँदै समूह विजेता भएको हो। समूहमा रहेको नेपालले चीन र मलेसियासँग फराकिलो अन्तरमा जीत निकालेको थियो। नेपाल र ओमन तथा दोस्रो सेमी फाइनल खेल्न लागेका हङकङ र मलेसियाले सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदको पुरुष क्रिकेटका लागि छनौट भइसकेका छन्। एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान तथा जापान यसअघि नै छनौट भइसकेका छन्। यो 19 महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन लुम्बिनी सुदूरपश्चिम तथा गण्डकी प्रदेशले विजयी शुरूआत गरेका छन्। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा कर्णालीको सुर्खेतमा शुक्रबारबाट शुरू भएको प्रतियोगिताको पहिलो दिन घरेलु प्रदेश कोशी र बागमती पराजित भएका छन्। प्रतियोगितामा 7 प्रदेशका प्रादेशिक टीमहरूको सहभागिता रहेको छ। जापानको नायोगामा आगामी असोजमा हुने 20 एसियाली खेलकुदमा नेपालको तर्फबाट 21 खेलमा 111 खेलाडी सहित कुल 157 जनाले सहभागिता जनाउने भएका छन्। नेपाली खेलकुदको सर्वोच्च कार्यकारी सरकारी प्रतिनिधि राष्ट्रिय खेलकुद परिषदले 21 खेलमा 111 खेलाडी, 27 प्रशिक्षक र 21 व्यवस्थापक गरी कुल 157 जनालाई सहभागी गराउने निर्णय गरेको जानकारी गराएको छ। यही अनुसार देशको अन्तर्राष्ट्रिय सहभागिता गराउने जिम्मेवारीमा रहेको नेपाल ओलम्पिक कमिटी एनओसीले सम्बन्धित खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई सहभागी गराउने प्रक्रिया शुरू गर्नेछ। आगामी असोज 3 गतेदेखि जापानको नायोगमा हुने 20 एसियाली खेलकुदमा महादेशका 46 देशबाट 10,000 भन्दा बढी खेलाडीले विभिन्न 43 खेलमा 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले यसपालि पहिलो पटक स्वर्ण पदक सहित कम्तीमा 10 पदक जित्ने लक्ष्य राखेको छ।
मौसम सम्बन्धी जानकारी। आज कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका 1-2 स्थानमा पानी पर्ने सम्भावना छ। तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.1 र न्यूनतम तापक्रम 18.8 डिग्री सेल्सियस छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। पाँच दिने भारत भ्रमण पूरा गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वदेश फिर्ता। सीमा सम्बन्धी समस्या संवेदनशील भएकोले वार्ता र संवादबाटै समाधान गर्नुपर्नेमा जोड़। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय विदेश मन्त्री एस जयशंकर बीच आज भेटवार्ता हुँदै। बाँदर लगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपायबारे सुझाव दिन सरकारद्वारा गठित कार्यदलको आग्रह। विदा समाप्त भएपछि पनि सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र सम्पर्कमा आउन सामान्य प्रशासन मन्त्रालयको आह्वान। र युद्ध अन्त्यका लागि आम्ने सामने वार्ता गर्न युक्रेनका राष्ट्रपतिले गरेको प्रस्ताव रूसका राष्ट्रपतिद्वारा अस्वीकार। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।